श्रोताहरू नमस्ते, म देवी पोखरेल आजको कार्यक्रम युवा संसारमा उपस्थित भइसकेको छु तपाईँलाई भरपूर मनोरञ्जन दिलाउनका लागि। आज 23 जुन 2013, तदनुसार 9 असार 2070 पूर्णिमा तिथि, अहिले एडलेडमा 1 बजेको छ भने अस्ट्रेलियाका पूर्वी राज्यहरूमा 1:30 भइसकेको छ र पश्चिममा 11:30 भइसकेको छ, र नेपालको कुरा गर्ने भने अहिले 9:15 गएको छ भने थिम्पूमा 9:30 भइसकेको छ। श्रोताहरू, हाम्रो कार्यक्रम सुरु भइसकेको छ। आज तपाईँलाई स्वागत गर्दै अलिकति मौसमको कुरा गरौँ। आज मौसम चिसो चिसो रहेको छ। आज 14 डिग्री, अधिकतम 14 डिग्री रहनेछ भने दिनभर बादल लाग्ने अनुमान गरिएको छ। एडलेडको कुरा गर्दा श्रोताहरू, नेपाल र भुटानको कुरा गर्दाखेरि अहिले नेपालमा काहीँ गर्मी छ र त काहीँ बाढीले पनि सताइरहेको छ भन्ने हामीले समाचारमा पढिरहेका छौँ, हेरिरहेका छौँ, र भुटानमा केही गर्मी भएको हामीले पनि पाएका छौँ। र श्रोताहरू, आजको कार्यक्रममा म तपाईँहरूलाई युवा गतिविधि, एकजना भुटानी चित्रकारको सफलताको बारेमा एउटा सानो अन्तर्वार्ता प्रस्तुत गर्नेछु भने भुटान अपडेट्स र मिसेल ओबामाको बारेमा पनि अलिकति थोरै तपाईँलाई जानकारी गराउनेछु। उहाँ कति संसारकै शक्तिशाली व्यक्तिको श्रीमतीको रूपमा कसरी अगाडि बढ़िराख्नु भएको छ र उहाँलाई कसरी सहयोग गरिराख्नु भएको छ भन्ने अलिकति तपाईँहरूलाई जानकारी गराउँछु। महिला भएर पनि उहाँको कतिको शक्ति छ अहिले देश संसारभर भन्ने कुरा तपाईँलाई जानकारी गराउनेछु भने, अलिकति समय रहँदाखेरि तपाईँलाई विभिन्न प्रविधि बजारको बारेमा कुरा गर्नेछु र साथसाथै सामुदायिक सूचना र गीत संगीत त नै सधैँका खुराक नै हुन्। र तपाईँ अहिले हामीलाई सुनिराख्नु भएको छ रेडियो एडलेड 101.5 MHz र अनलाइन मार्फत radio.adelaide.edu.au मार्फत संसारभर लाइभ, र फुर्सदको समयमा तपाईँले युवासंसार.com, ipsjournal.com र आइट्युन्समा पनि सुन्न सक्नुहुनेछ। र अब कति पनि ढिलो नगरी श्रोताहरू, कार्यक्रम आज म अगाडि बढाउँदैछु। युवा गतिविधिबाट सेरालुनको सरकारले युथ भिलेज निर्माण गर्ने घोषणा गरेको छ। प्रेसिडेन्ट कोरोमाको युवा विकास अभियान अन्तर्गत यो 150 एकरमा फैलिएको जमिनमा युथ भिलेज, स्कूल, तालिम केन्द्र र अन्य सुविधा रहने जानकारी गराइएको छ। सरकारले त्यसका लागि यसअघि नै 3 करोड़ डलर छुट्याएको छ। युथ भिलेज सरकारले युवा विकासका लागि ल्याएका विविध कार्यक्रममध्ये एक हो। यसको सफलतालाई हेरेर कैलाउँ, कम्बिया र बोम्बाली जिल्लामा पनि यो कार्यक्रम विस्तार गरिनेछ। युवा मामिला मन्त्री कमाराले भने सरकारले युवालाई कृषि क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने प्रयासमा कृषि उत्पादनका लागि 1,000 एकर जमिन पनि खरिद गरेको छ। यो सबै अभियानका लागि चीनले आर्थिक सहयोग गरेको छ। भारतमा कम्युनिष्ट हिंसाले प्रभावित क्षेत्रमा सरकारले युवा केन्द्रित कार्यक्रम घोषणा गरेको छ। युनियन रूरल डेभलपमेन्ट मिनिस्टर जयराम रमेशले सार्वजनिक गरेको रोशनी अभियानले हिंसा फैलिएका जिल्लाका युवालाई लडाकू दस्तामा जानका लागि रोक्नबाट यो सरकारले कार्यक्रम लागू गरेको हो। यो अभियानले 50,000 युवालाई रोजगारीका लागि चाहिने आवश्यक सिप सिकाउने लक्ष्य राखिएको छ। झारखण्ड र उडिसा राज्यका 6-6 जिल्ला, छत्तीसगढ़को 5, बिहारको 2, आन्ध्र प्रदेश, उत्तर प्रदेश, वेस्ट बंगाल, मध्य प्रदेश र महाराष्ट्र राज्यका 1-1 जिल्लामा यो कार्यक्रम लागू गरिनेछ। वन यङ वर्ल्ड समिट 2014 आयरल्याण्डको राजधानी डब्लिनमा हुने भएको छ। अर्को वर्षको अक्टोबरमा हुने यस सम्मेलनको नारा 1,000 वेलकम्स, यानि कि 1,000 स्वागतहरू छ भने 180 देशका 1,500 युवा प्रतिनिधि यहाँ भेला हुनेछन्। युवालाई भविष्यका लागि योजना प्रक्रियामा समाहित गराउन प्रयास स्वरूप यो अभियान ह्युमन राइट्स, ट्रान्सपेरेन्सी, एजुकेशन, हेल्थ र सस्टेनेबल डेभलपमेन्ट जस्ता सफल विषयमा छलफल हुनेछ। लन्डन, जुरिच, पिट्सबर्गमा वन यङ वर्ल्ड समिट सम्पन्न भइसकेको छ भने यो सालको सम्मेलन जोहानेसबर्गमा हुँदैछ। साउथ अफ्रिकाका युवाहरूले देशको भविष्य राम्रो रहेको विश्वास गर्दछन्। आगामी 10 वर्षमा सो मुलुक आफूलाई बस्नका लागि अति राम्रो हुने ठान्छन् 56% युवाहरू। गत वर्ष यो संख्या 53% मात्र थियो। युथ होप इन्डेक्स मार्फत पोन्डरिङ पाण्डाले 15-34 वर्षका 8,350 युवामा गरेको सर्वेको नतिजा अनुसार कम उमेरका युवा आफ्नो देशको भविष्यप्रति बढ़ी सकारात्मक छन्। महिलाभन्दा पुरूष बढ़ी सकारात्मक रहेको पाइएको छ। श्रोताहरू, अहिले प्रस्तुत गर्दैछौँ युवा गतिविधि। अब एउटा सांगीतिक विश्राम लिने जमर्कोमा छु, त्यसपछि तपाईँलाई अघि भनेअनुसार अरू विभिन्न कार्यक्रमहरू पस्किँदै जानेछु। यो गीत पश्चात छोटो कुराकानी गर्नेछु सफलताको सिँढी चढ्दै रहनुभएका भुटानी चित्रकारसँग, उहाँको सफलताको बारेमा। अहिलेको पाठोमा मेरो साथमा रहेको छ एउटा निकै सुमधुर सांगीतिक कोसेली रहेको छ, फेरि आउँछ आउँदैन आनन्द कार्कीको आवाजमा। यो गीत पश्चात तपाईँलाई म अरू कार्यक्रमका खुराकहरू लिएर आउनेछु।
सँगै पाछु छैन फेरि आउँछ आउँदैन यस्तो रात थाहा छैन
हजुर फेरि आउँछ आउँदैन यस्तो रात थाहा छैन पक्का पनि रातहरू त धेरै आउँछन् तर सम्झन लायकको रातहरू आउँछन् कि यस्तो सम्झन लायकको रातहरू फेरि फेरि जीवनमा आउँछ कि आउँदैन भन्दै थिएँ आनन्द गार्गी हजुर अघि मैले भनेअनुसार अब म चित्रकारसँग कुरा गर्नेछु त्योभन्दा अगाडि अलिकति उहाँको पृष्ठभूमि बाँधौँ सिडनीको मिन्टु निवासी भुटानी युवा चित्रकार नवल खतिवडाको एउटा चित्र हार्टल्यान्ड्स रेफ्युजी आर्ट प्राइज 2013 निम्ति छनौटमा परेको छ अस्ट्रेलियाभरिबाट जम्मा 30 चित्र पुरस्कारका निम्ति छनौटमा परेको उक्त प्रतियोगितामा खतिवडाको चित्र पुरस्कारका निम्ति छनौटमा परेको मल्टिकल्चरल आर्ट युथ आर्ट भिक्टोरियाले जनाएको छ 12,000 अस्ट्रेलियन डलर राशिको उक्त पुरस्कारका निम्ति छनौटमा परेको उक्त चित्र भने जुन 18 27 फ्लिन्डर्स लेन मेलबर्नमा प्रदर्शनीका निमित्त राखिएको छ विगत 2 यता वेस्टर्न सिडनी क्षेत्रमा उनका अन्य शीर्षकका विभिन्न चित्रकलाहरू छनौट हुँदै र पुरस्कार हुँदै आएका छन् तर यसपालिबाट भने समग्र अस्ट्रेलियाभरिमा हुने चित्रकला प्रतिस्पर्धामा खतिवडाको उक्त चित्र समावेश हुने मौका पाएको हो वर्तमानमा नर्सिङको अध्ययन गरिरहेका चित्रकार नवल खतिवडाले चित्रकलालाई आफ्नो जीवनको रुचिको विषय बनाएका छन् रुचि भएर पनि नेपालको शरणार्थी शिविरमा उनको चित्रकलाले हुर्किने खासै मौका नपाएको तर अस्ट्रेलिया आएपछिबाट उनका चित्रकलाले झाँगिनेर फस्टाउने स्थान पाउन थालेको अनुभव स्वयं नवलको रहेको छ आउनु श्रोताहरू अब सुनौ यसै प्रदर्शनीको नतिजा र उहाँको सफलताबारे प्रत्यक्ष गरिएको कुराकानी सुनौ र उहाँलाई म सोझै लाइनमा लिन चाहन्छु नवलजी कार्यक्रममा स्वागत गर्न चाहन्छु तपाईँलाई
नमस्कार
तपाईँलाई पहिलो कार्यक्रम सुरु गर्नुभन्दा अगाडि पहिलो खुड्किलोमै तपाईँलाई स्वागत बधाइदिन चाहन्छु तपाईँ अस्ट्रेलियाभरिको राष्ट्रिय प्रतियोगितामा छनौट हुनुभएको छ र त्यसका लागि तपाईँलाई धेरै धेरै बधाई छ
धन्यवाद देवीजी धेरै धेरै
र मैले अलिकति भूमिका त बाँधिहालेँ नवलजी कति सही भयो कति गलत हुन सक्यो होला त्योभन्दा पनि तपाईँले नै आफ्नो मुखबाट श्रोताहरूलाई के जानकारी गराइदिनुहोस् भने यो पुरस्कार यो प्रदर्शनी कस्तो प्रदर्शनी हो र तपाईँको चित्रकला त्यसमा कसरी छनौट हुन पुग्यो
यो चित्रकला प्रतियोगिता चाहिँ भिक्टोरिया मल्टिकल्चरल हार्टल्यान्ड्स रिफ्युजी आर्ट एक्जिबिसन ले अर्गनाइज गरेको थियो हरेक साल गर्दै आइरहेको यो चाहिँ 3 चौथो तेस्रो चौथो कुन हो त्यो अलिकति मलाई फिक्स भएन यहाँ पहिला सिडनीबाट स्टार्सले सेलेक्ट गरेको थियो मलाई जुन यहाँबाट जुन चित्र बनाएर फोटो मार्फत मेलबोर्न जुन फर्म भएर एप्लाई गरिदिए मलाई सहयोग गरिदिएको थियो स्टार्सले अनि सेलेक्ट भयो जुन यो चाहिँ 1970 सालदेखि यता रिफ्युजी ब्याकग्राउन्डबाट अस्ट्रेलियामा भित्रिएका आर्टिस्टहरूको लागि खुला प्रतिस्पर्धा हो जम्मा त्यसमा 30 आर्टवर्क सेलेक्ट भएको फोटोग्राफी ड्रइङ अरू कुनै कोलाज आर्टवर्क्सहरू सेलेक्ट गरेर जब मेरो चाहिँ एउटा पेन्टिङ सेलेक्ट भएको थियो र अहिले एक्जिबिसन प्रदर्शनी भइरहेको छ भिक्टोरिया 45 डाउन स्टेयर ग्यालेरीमा
हजुर यही बारे मैले अलिकति ब्याकग्राउन्ड पनि भने र अलिकति तपाईँलाई अर्को प्रश्न के सोध्न चाहन्छु भने तपाईँको यो चित्रकलाले अब 30 चित्रकलामा छनौट हुनु भनेको मामुली चित्रकार चित्रकला त होइन होला पक्का पनि र यो चित्रकला कस्तो चित्रकला हो तपाईँलाई कतिको मन पर्थ्यो र यसले के झल्काउन खोजेको छ त्यो बारे पनि अलिकति जानकारी गराउनुहोस् न
हजुर यो चित्र छनौटमा पर्दा एकदमै खुसी लागेको छ किनकि यो एउटा हाम्रो समाजको जुन हाम्रो मनमा रहेका कुराहरूलाई विस्फारित गर्ने मौका अवश्य मिलेको छ महात्मा गान्धीको भनाइअनुसार उसको एउटा जुन भनाइ थियो जो जे 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 देख्न चाहिन्छ भन्ने कुरो यसै अन्तर्गत यसको विषय राखिदिएको रहेछ। अनि यही विषयमा मैले चाहिँ बच्चा दुईजना ब्रदर एन्ड सिस्टर भनेर जुन टाइटल राखेको छ, दाजु बहिनी भनेर, दाजु भाइ भनेर अथवा दिदी भाइ भनेर शीर्षक राखिएको थियो, जुन दुईवटा कलरमा बनाएको छ, छाला दुई रङको बनाएको छ, ब्ल्याक एन्ड व्हाइट, जहाँ चाहिँ यसमा बच्चाहरूलाई चाहिँ एउटा रेसिसिजम जुन नहोस्, एउटा आफ्नो नानीहरूलाई चाहिँ रेसिजम भन्दाखेरि पनि एउटा मिलेर माया ममता परिवारमा हुनुपर्ने र अस्ट्रेलियामा आएर के कस्तो सोच छ त भन्ने विषयमा चाहिँ उतार्न खोजेको हो मैले त्यो चित्रमा चाहिँ। अझै यसमा भन्दाखेरि चाहिँ जस्तै अब अस्ट्रेलिया मल्टिकल्चरल मान्छेहरू धेरै भएको कारणले गर्दाखेरि रै पनि कता कता रेसिजम अलिअलि देखेको जस्तो मेरो आफ्नो अनुभूति।
हजुर,
यही अनुभूति जुन अस्ट्रेलियामा आएर हाम्रो जति मान्छेहरू छन् अथवा आफ्नो फ्यामिलीहरू छन्, यो चाहिँ एउटा आई विस टु सी युनिटी बिट्विन पिपल एन्ड रिलिजन नट रेसिजम भन्ने थिममा विस्फारित गर्न खोजेको हो।
हजुर, निकै नै भावुक चित्रकला हुनुपर्छ त्यो। अब हामीले हेर्ने त मौका पाएनौँ, अब अवश्य पनि कुनै दिन मिल्यो भने हेर्नेछौँ। त्यहाँ भनिएको छ 12,000 अस्ट्रेलियन राशिको राशि अस्ट्रेलियन डलर बराबरको पुरस्कार रहेको छ, यसको नतिजा भइसक्यो कि कसले हात पार्यो, तपाईँलाई केही जानकारी छ?
हजुर, यसको जुन अस्ति बिहिबार बेलुका भइसक्यो, भिक्टोरियाबाट एकजना आर्टिस्टले पाउनु भएको छ, म पनि जान सकिनँ मेरो इक्जामले गर्दाखेरि, मेरो परीक्षा थियो, दुईवटा परीक्षा हुनाले गर्दाखेरि सामेल हुन सकिनँ, र यो 25 तारिक जाँदैछु म, 29 तारिकसम्म एक ठाउँ जुन त्यो 45 डाउन स्टेयर ग्यालेरीमा हुन्छ, अनि फेरि अर्को महिनामा सेप्टेम्बर 1 सेप्टेम्बर 14 वरि पार्क भन्ने एक्जिबिसन हुँदैछ, वरि बी पार्क भन्ने ठाउँमा एक्जिबिसन हुँदैछ, तिनै 30 चित्रहरू। अनि अर्को ठाउँमा पनि हुँदैछ जुन वर्कर स्ट्रिट ग्यालरी एक्जिबिसन भन्दा, त्यो चाहिँ जुलाईमा 4 जुलाईदेखि 27 जुलाईसम्म
भिक्टोरियामै
हुँदैछ। अनि यसको जुन यो अहिले भइरहेको एक्जिबिसनको अन्तिम सातातिर चाहिँ म पनि गएर यसो अब व्यक्तिहरूसँग भेट्ने, जुन मैले इमेल पनि गरेको छु, उहाँहरूले पनि स्वागत गर्नुभएको छ।
हजुर, यो एक्जिबिसनको मुख्य थिम भनेको चाहिँ रेफ्युजिज एन्ड अस्ट्रेलिया जस्तो रहेको छ, जस्तो के छ नवलजी त्यसको बारेमा?
यसको यो चित्रको थिम भन्नुपर्दा चाहिँ अब कस्तो छ, जस्तै फर मी द थिम आई विस टु सी अब के कुरो देखिन्छ यहाँ अस्ट्रेलियामा आएर, हाम्रा मातापिताहरू हुनुहुन्छ जस्तै अब रिफ्युजी ब्याकग्राउन्डबाट, शरणार्थी ब्याकग्राउन्डबाट आएका व्यक्तिहरूलाई यहाँ कस्तो के भइरहेको छ त, अहिले के प्रगति भइरहेको छ, के देख्न चाहिन्छ आफ्नो परिवारमा, अथवा भुटानी ब्याकग्राउन्डका मान्छेहरूलाई के आशा छ त अस्ट्रेलियामा बसेर आउने यो नयाँ विश्वलाई कस्तो प्रकारले हेर्ने रहेको छ, यिनै कुराहरूलाई चाहिँ चित्रद्वारा देखाउनु पर्ने थियो।
हजुर, तपाईँको भनाइ र अघि मैले बाँधेको भूमिकासँग के मिल्न गयो भने, यो पुरस्कार चाहिँ, यो चित्रकला चाहिँ विभिन्न एक्जिबिसन, विभिन्न प्रदर्शनीमा जाने रहेछ, र प्रदर्शनी हुने क्रममा यदि कोही चित्रकला पारखीले किन्न खोजेमा के हुन्छ यो चित्रकला?
हजुर, यो सबै चित्रहरू बेच्न राखिएको छ।
हजुर,
सबै चित्रहरूमा त्यसको मूल्य तोकेर राखिएको छ, कसैले किन्न खोज्यो भने त्यो पाउँछ। तर जुन पुरस्कृत भएको चित्रहरू चाहिँ मल्टिकल्चर जुन रिफ्युजी हार्टल्यान्ड्सले नै लिन्छ, त्यो अरूले किन्न पाउँदैन।
हजुर,
एउटा त्यो इतिहासमा बस्छ, अरू पनि बस्छ सर्टलिस्टमा, जुन एउटा रेकर्ड चाहिँ बस्छ, तर अरू कसैले किन्न पाउँछ त्यो चित्रहरू।
तपाईँको चित्रकलाको सम्भाव्यता के छ बिक्री हुने, तपाईँले मिल्छ भने कति दाम राख्नु भएको छ, कस्ता पारखीहरूले किन्न सक्छन्, अलिकति त्यो भन्न मिल्छ भने बताइदिनुहोस् न।
धन्यवाद। यो यस म आएको त भर्खर यो अस्ट्रेलियामा 1-2 वर्ष 2.5 वर्ष मात्रै हुँदैछ, सुरु सुरुमा त मैले चित्रहरू त भर्सक कम्ती दाममा र मानिसहरूलाई अलिकति आफ्नो प्रचार प्रसार गर्नको लागि पनि कम्ती दाम राख्ने मेरो सोच र कम्ती दाम नै छ, सम्भवतः बिक्न सक्छ, किनकि मैले $1,050 राखेको छ।
हजुर,
यो मैले पैसा भन्दा पनि मेन कुरो आफ्नो हाम्रो समाजको अब मेरै व्यक्तिगत मेरो नाम र दोस्रोमा आफ्नो भुटनिस भुटानी र हाम्रो ब्याकग्राउन्डको कम्युनिटीको समाजको अलिकति पहिला इन्ट्रोड्युस गर्न खोजेको अस्ट्रेलियन गभर्मेन्टलाई, त्यही भएर म यो चाहिँ एकदमै राम्रो प्राइस राखेको छु, राम्रो छ, त्यसको पैसा त्यस्तो धेर छैन, $1,050 मात्रै हो, र सम्भवतः यो बिक्न सक्छ नै जस्तो लागेको छ, किनकि अब अहिले के भएको छ थाहा छैन, तर तिन तिनवटा प्रदर्शनी हुनेछ त्यसको, र सम्भवतः बिक्ने नै देखेको छु, मलाई फोन गरेको छैन।
शुभकामना यहाँबाट हामी तपाईँलाई शुभकामना दिन चाहन्छु, चित्रकला विकास र तपाईँ परिचित हुन सक्नुहोस् भन्ने चाहिँ हाम्रो कामना छ। र हाम्रो भुटानी समुदाय अस्ट्रेलियामा चिन्दै आएको छ र विभिन्न व्यक्तित्वहरूले विभिन्न तरिकाबाट चिनाउँदै आउनुभएको छ र तपाईँले आफ्नो तरिकाबाट गरिराख्नु भएको छ, चित्रकलाबाट भुटानी समुदायलाई म अस्ट्रेलियामा चिनाउने भन्नुभयो र यति राम्रा राम्रा चित्रकला बनाउनुहुन्छ, तपाईँसँग यति धेरै प्रखर रचनात्मकता चित्रकलामा रहेको छ र यी कला मार्फत तपाईँले समुदायभित्र चाहिँ के गर्ने सोच राख्नुभएको छ?
धन्यवाद, एकदमै राम्रो प्रश्न गरिदिनु भयो, यो चाहिँ प्रश्न नगरेको भए पनि म चाहिँ भन्ने नै थिएँ।
हजुर,
हुन त आफ्नो कामले गर्दाखेरि अलिक व्यस्तता बढाइले गर्दाखेरि भर्खर सुरु सुरुमा आएकोले गर्दा, तर सोच सपना भनेको यही हाम्रो समाजमा भुटानी समुदायबाट मेरो चित्रहरू चाहिँ आफ्नै जीवन कथा जुन हाम्रो सबैमा मेल खान पुग्छ, यसैको मार्फत जस्तै भुटानमा रहँदाखेरिका हाम्रा बाबाआमाहरूको सोच विचार कस्तो थियो, कसरी चाहिँ आफ्नो जीवन बिताउनु भएको थियो र अहिले कस्तो छ, यिनै कुरालाई लिएर हाम्रा बाबाआमाहरूलाई भेला पारेर गफ गरेर रमाइलोसँग एउटा भेटघाटको साथ अन्तर्वार्ता लिएर यिनै कुराहरूलाई चित्रमा उतारेर प्रदर्शनी गर्ने मेरो एउटा प्रोजेक्ट भर्खर मैले यहाँ सिडनीमा पनि कुरो राखेको छु र यो चाहिँ सिडनीमा मात्रै होइन सबैतिर अस्ट्रेलियामा भएका सबै जहाँसम्म म जान सक्छु, जहाँसम्म मैले सहयोग पाउन सक्छु त्यहाँसम्म चाहिँ यो आयोजनालाई अगाडि बढाउने सोच राखेको छु। र अहिले हालमा भनेको हाम्रो युथहरूलाई यो छुट्टी छुट्टीमा यो बिदाको बेलामा चाहिँ यिनै हाम्रा सांस्कृतिक परम्परा र हाम्रो जीवनीहरूलाई हाम्रो आइडेन्टिटी एउटा जुन हाम्रो पहिचानलाई कसरी देखाउने भन्ने विषयमा चित्रहरू एउटा क्लास लिइरहेको छु।
हजुर,
र यिनै कुराहरू अब जस्तै अरू स्टेटमा अस्ट्रेलियामा गएको बेलामा पनि म चाहिँ के भन्न चाहन्छु भने सम्पूर्ण कला प्रेमी भनौँ अब यसमा इच्छुक हुनेहरूले चाहिँ आफ्नो एउटा ग्रुप बनाएर एउटा समूह बनाएर पहिला त्यहीँ आफ्नो समाजमा एप्लाई गरेर प्रपोज राखेर गर्नु भने चाहिँ मलाई पनि एकदम खुसी लाग्छ र एउटा यो कलालाई हाम्रो समाजमा हाम्रो गतिविधिहरूलाई अगाडि सार्न देखाउन विस्तारित गर्न चित्रद्वारा चाहिँ मलाई पनि एकदम ठुलो आशा लागेको छ र गर्न पाउँछु होला भन्ने चाहिँ आशा गरेको छु। अन्त सुरु सुरु छ, यिनै सुरुमा चाहिँ यिनै सल्लाहहरू दिन चाहन्छु म।
हजुर, अब आजको कार्यक्रममा तपाईँलाई मैले सहभागी गराएँ र अन्तिममा यो कार्यक्रम हाम्रो श्रोताहरू अमेरिका लगायत अन्य विभिन्न देशहरूमा पनि सुनिराख्नु भएको छ र अस्ट्रेलियामा पनि युथहरू जो आर्टमा इन्ट्रेस्टेड हुनुहुन्छ, चित्रकलामा इन्ट्रेस्टेड हुनुहुन्छ, उहाँहरूलाई तपाईँको मुख्य सन्देश, तपाईँले एकदम प्रखर चित्रकार कसरी बन्न सकिन्छ, यानि कि चित्रकारमा हुनुपर्ने गुणहरू के हुन् भन्ने बारेमा अलिकति भन्न चाहनुहुन्छ भने त्यो कुरा छोटकरीमा राखिदिनुहोस् नवलजी।
धन्यवाद। हजुर, यो सम्पूर्ण यो युवा संसार सुन्ने हाम्रो देश विदेशमा छरिएर बसिरहनु भएका सम्पूर्ण हाम्रा यो प्रेमीहरूलाई म के भन्न चाहन्छु भने उहाँहरूको सबैको सल्लाह सुझाव र यसको कमेन्ट्स के कस्ता चित्रहरू बनाउँदा आफ्ना आफ्ना इच्छाहरू मलाई इमेल गरे पनि हुन्छ अथवा जहाँ कहीँबाट जानकारी गराए पनि तिनै अनुसारले उहाँहरूकै सल्लाह सुझाव अनुसार म चित्रहरू बनाउन चाहन्छु र केही अरू मैले गर्न सक्ने सहयोगहरू टाढै बसेर भए पनि गर्ने सहयोगहरू उहाँहरूले मलाई आशा राख्नुभयो भने मैले सकेको एउटा टेक्निकल हिसाबमा सहयोग गर्न चाहन्छु र विशेष मलाई कस्ता खालका गतिविधिहरू हाम्रो समाजमा घटेका र घट्नेवाला र हामीले गरेका प्रगतिहरू के कस्ता विषयहरूलाई लिँदाखेरि हाम्रो समाज हाम्रो भुटानी समाज देशभरि र भएका भुटानीहरूलाई के कस्ता कलाहरूले कस्ता विषयहरूले चाहिँ राम्रो गर्थ्यो, यी खालका यी सल्लाहहरू चाहिँ मैले लिनुपर्छ सबैबाट भन्ने यही सन्देश दिन चाहन्छु।
हजुर नवलजी, निकै रमाइलो कुराकानी भयो, तपाईँ आज कार्यक्रमका लागि हामीलाई समय पनि दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। फेरि फेरि कुरा गर्दै गर्नेछौँ नवलजी।
धन्यवाद बोल्ने मौका दिनुभयो हजुरलाई, साथै युवा संसार परिवारलाई मेरो धन्यवाद।
हजुर थ्याङ्क यू भेरी मच नवलजी,
थ्याङ्क यू।
अहिले श्रोताहरू म कुरा गर्दै थिएँ नवल खतिवडाजीसँग, उहाँ भुटानी एक भुटानी चित्रकार जो अस्ट्रेलियामा चित्रकला मार्फत निकै ठूलो सफलता छुमिराख्नु भएको छ, सफलताको श्रेणी चढिराख्नु भएको छ, उहाँका चित्रकलाहरू निकै चर्चित हुन थालेका छन्, यसैबारे उहाँसँग कुराकानी गर्दै थिएँ। श्रोताहरू उहाँलाई जानकारी गराउँ तपाईँहरूलाई, उहाँलाई अहिले आजसम्म दुईचोटि यस कार्यक्रममा लिएको छ र उहाँ निकै प्रखर चित्रकार भुटानी समुदायबाट हुनुहुन्छ। उहाँले आफ्नो प्रण भुटानी समुदायमा चित्रकला मार्फत केही गर्ने र अस्ट्रेलियामा पनि भुटानी समुदायलाई चित्रकला मार्फत नै चिनाउने भन्ने आफ्नो लक्ष्य प्रस्तुत गर्नुभयो। श्रोताहरू निकै राम्रो लक्ष्य रहेको छ र एउटा गीत मसँग रहेको छ, अहिले भुटानी कलाकारसँगै मैले कुराकानी गरेँ, अब भुटानी कलाकारको एउटा गीत बजाउँछु। भुटानी कलाकार हुनुहुन्छ हाम्रा साना कलाकार, इमर्जिङ कलाकार, उदयमान कलाकार हुनुहुन्छ लोकेश गुरुङ, उहाँको आवाजमा पूर्णिमाको चन्द्रमा भन्ने गीत, यो गीत सुनौ, त्यसपछि म भुटान अपडेट्स लिएर तपाईँ सामु आउनेछु। लोकेश गुरुङको आवाजमा चन्द्रमा, पूर्णिमाको चन्द्रमा।
बादल लाग्न थाल्यो
पूर्णिमाको चन्द्रमालाई लोकेश गुरुङको आवाजमा, लोकेश गुरुङ भुटानी कलाकार, उदयमान कलाकार, निकै राम्रो गीत गाउनुभएको छ पूर्णिमाको चन्द्रमालाई। उहाँको एल्बम प्रतीक्षा सायद बजारमा आइसकेको छ, श्रोताहरू तपाईँहरूले पनि पाउनुभयो भने सुन्नुहोला। अहिले चाहिँ एउटा गीत हामीले प्राप्त गर्यौं, यो गीत उपलब्ध गराइदिनु भयो हाम्रै सहकर्मी निरुले, निरुलाई धेरै धेरै धन्यवाद। र अघि मैले भनेअनुसार अहिले म भुटानको अपडेट प्रस्तुत गर्नेछु, भुटान सम्बन्धी जानकारी, चुनावी जानकारी दिनेछु। हामीले गत हप्तादेखि, गत केही हप्तादेखि यस भुटानी भुटानभित्रको चुनावको बारेमा केही हामी जानकारी दिइरहेका छौँ। आज पनि म जानकारी दिने के तपाईँहरूलाई रिफ्रेस गराउने कोसिस गर्नेछु। भुटानको चुनावी माहौल निकै तातेको छ श्रोताहरू, दुई पार्टीबीच आरोप प्रत्यारोप चल्न शुरू भएको छ। डिपिटीले पीडिपीलाई देशमा विध्वंस मचाउन लागेको आरोप लगाएको छ भने पीडिपीले त्यसको खण्डन गरेको छ। डिपिटीले सत्तामा रहँदा धेरै भ्रष्टाचार गरेको, कुशासन निम्त्याएको कारण आफूले सरकार बनाए ती सबै समाधान हुने र पीडिपीले समाधान हुने पीडिपीले दावी गरेको छ। पीडिपी भुटान पीपल्स डेमोक्रेटिक पार्टीले सबै युवालाई जो रोजगारी दिने वचन दिएको छ भने सरकारी कर्मचारीको तलब बढाउने प्रस्ताव गरेको छ। पूर्वी र दक्षिणी पूर्वी दक्षिण र पश्चिम जिल्लामा डिपिटी र पीडिपी बीच निकै कडा हिलो छ्यापछ्याप भएको छ। उनीहरूले एकअर्कालाई मतदातालाई घुस खुवाएको, पैसा बाँडेको वा खाजा खुवाएको आरोप लगाएका छन्। टासीगाङ जिल्लामा डिपिटीले पीडिपीको उम्मेद्वारले जातीय विद्वेष फैलाउन खोजेको आरोप लगाएको छ। सोही जिल्लामा पहिलो पटक सबै पार्टीका उम्मेद्वारले स्थानीय भाषामा चुनावी भेलामा भाषण गरेका छन्। नियम कतै नभए पनि सबै उम्मेद्वारले जोङ्खा भाषामा चुनावी भेला गर्नुपर्ने निर्देशन चुनाव आयोगले गरेको छ। पूर्वी र दक्षिणी जिल्लाका अधिकांश उम्मेद्वार जोङ्खामा कमजोर छन् भने स्थानीय मतदाताले पनि सो भाषा बुझ्दैनन्, जसका कारण पार्टीका कार्यक्रम र योजनाबारे जनतालाई जानकारी गराउन उम्मेद्वारले निकै शास्ति खेप्नु परेको छ। पूर्वमा सारछोप भाषामा चुनावी प्रचार प्रसार भए पनि दक्षिणमा नेपालीमा चुनावी प्रचार प्रसार हुन सकेको छैन। चुनावी गर्मागर्मीका बीच भुटानोमिक्स.com वेबसाइट निकै ठूलो चर्चाको विषय बनेको छ। खास गरी डिपिटीलाई जसरी पनि हराउनुपर्छ भन्ने उद्देश्यले सो वेबसाइटले डिपिटी विरूद्ध निकै भ्रामक प्रचार गरेको डिपिटीले आरोप लगाएको छ। जातीय विभेद वा विवाद निम्तन सक्ने खतरा रहेको भन्दै डिपिटीले सो वेबसाइट विरूद्ध कदम चाल्न सरकारलाई आग्रह गरेको थियो। अन्तरिम सरकारले त्यसो गर्न अधिकार उसलाई संविधानले नदिएको बताएको छ। हामीले केही सातादेखि भुटान सबैदेखि दुवै पार्टीका उम्मेद्वारबारे जानकारी दिने गरेका छौं। आजका लागि निम्न जिल्लाका उम्मेद्वारहरूबारे जानकारी दिने प्रयास गर्नेछु। सामरूप जंखर र साम्ची र सर्वाङ जिल्लाबाट दुई पार्टीका उम्मेद्वारहरूबारे जानकारी दिनेछु। सामरू जुङ्खरकोमा जम्मा मतदाताहरू रहेका छन् 24,728। यसमा चुनावी क्षेत्र रहेको छ देउथाङ गोमदार। यसमा पीडिपी डिपिटीका उम्मेद्वार रहेका छन् उगेन्द्रजी, उहाँको उहाँ चाहिँ मास्टर्स इन इन्डस्ट्रियल एन्ड इम्प्लोइ रिलेसन्समा स्नातकोत्तर गर्नु भएको छ भने उहाँ भूतपूर्व सांसद पनि हुनुहुन्छ। त्यस्तै पीडिपी पिपल्स डेमोक्रेटिक पार्टीका उम्मेद्वार भने बिङ्बो डुक्पा रहेका छन्, उहाँले मास्टर्स इन एजुकेशन हासिल गर्नुभएको छ। त्यस्तै सोही जिल्लामा अर्को चुनावी क्षेत्र रहेको छ जोमो साङ्खा मार्चाला। यसमा डिपिटीका उम्मेद्वार रहनुभएको छ नोर्बु वङजोम, उहाँले ब्याचलर अफ साइन्स हासिल गर्नुभएको छ भने उहाँ पनि पूर्व सांसद हुनुहुन्छ। र त्यस्तै गरी यस क्षेत्रमा पीडिपीका उम्मेद्वार भने साङ्गे द्वर्जी रहनुभएको छ र उहाँले बीए क्वालिफिकेसन हासिल गर्नुभएको छ। त्यस्तै साम्ची जिल्लामा कुल 42,334 मतदाता रहेका छन् भने यसमा पहिलो निर्वाचन क्षेत्र रहेको छ पग्ली साम्ची। यसमा यस चुनावी क्षेत्रमा डुक फेन्सुम छोक्पा यानि कि डिपिटी, अघिदेखि भनिरहेको थिएँ डिपिटीका उम्मेद्वार हुनुहुन्छ रेबिका गुरुङ। उहाँको शैक्षिक योग्यता भने बीए रहेको छ र उहाँले भूतपूर्व सांसद प्रहलाद गुरुङलाई रिप्लेस गर्न खोजिराख्नु भएको छ। र दोस्रो पार्टी रहेको छ पिपल्स डेमोक्रेटिक पार्टी पीडिपीका उम्मेद्वार भने दिननाथ ढुङ्गेल रहनुभएको छ। उहाँले बीकम र एमबीएको क्वालिफिकेसन एमबीएको योग्यता हासिल गर्नुभएको छ। त्यस्तै साम्ची जिल्लाकै अर्को क्षेत्र रहेको छ सिप्सु सिप्सोमा डीपीटीका उम्मेद्वार रहनुभएको छ दुर्गप्रसाद छेत्री, जसको शैक्षिक योग्यता भने ब्याचलर अफ साइन्स डिप्लोमा इन इन्फर्मेसन सिस्टम म्यानेजमेन्ट एण्ड होटल म्यानेजमेन्ट रहेको छ। उहाँ पनि पूर्व सांसद हुनुहुन्छ। त्यसै गरी पीपल्स डेमोक्रेटिक पार्टी पीडीपीका उम्मेद्वार भने ऋतुराज छेत्री हुनुहुन्छ, जसको शैक्षिक योग्यता भने बीए एलएलबी र एलएलएम उहाँ कानूनका ज्ञाता जस्तो लाग्दैछ यहाँ उहाँको योग्यता हेरेर। र अर्को सामसिकी अर्को चुनावी क्षेत्र रहेको छ दोरखा तादिङ, जसमा डीपीटीको उम्मेद्वार रहनुभएको छ ठाकुर सिंह पौडेल, जो पहिलाका शिक्षा मन्त्री हुनुहुन्थ्यो। उहाँको आफ्नो क्वालिफिकेसन शैक्षिक योग्यता पनि मास्टर्स अफ आर्ट्स इङ्ग्लिस र पोस्ट ग्रेजुएट सर्टिफिकेट इन एजुकेसन रहेको छ। र पिपल्स डेमोक्रेटिक पार्टीले भने टेकबहादुर सुब्बालाई उहाँका प्रतिद्वन्दीका रूपमा उभ्याएको छ। टेकबहादुर सुब्बाको शैक्षिक योग्यता भने ब्याचलर इन एजुकेसन म्याथ्स एण्ड फिजिक्स, मास्टर्स इन एजुकेसन एजुकेसनल म्यानेजमेन्ट एण्ड लिडरसिप भनेर बताउनु भएको छ। त्यस्तै सामसिकै अर्को चुनावी क्षेत्र रहेको छ उगेन्से योत्सेल्से, जसमा पीडीपीको उम्मेद्वार लीला प्रधान ब्याचलर अफ कमर्स शैक्षिक योग्यता छ भने उहाँ पनि पूर्व सांसद हुनुहुन्छ। त्यस्तै पीडीपी पीपल्स डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो लीला प्रधानका प्रतिद्वन्दी निकटतम प्रतिद्वन्दी भएर आफू चुनावी क्षेत्रमा उत्रिनु भएको छ एमके छेत्री, उहाँको मास्टर्स अफ साइन्स इन डिफेन्स स्टडिज एन्ड सिग्नल अफिसर्स डिग्री इन्जिनियरिङ फ्रम मिलिट्री कलेज अफ टेलिकम्युनिकेसन इन्जिनियर्स हुनुहुन्छ उहाँ पेसाले, र उहाँहरू चाहिँ उगेन्से योत्सेल्से भन्ने साम्चीको चुनावी क्षेत्रबाट चाहिँ प्रतिस्पर्धामा होमिसक्नु भएको छ। त्यस्तै अब अन्तिम जिल्ला रहेको छ मसँग सर्वाङ जिल्ला। सर्वाङमा कुल मतदाताको संख्या भने 26,416 रहेको छ। पहिलो यसमा चुनावी क्षेत्र रहेको छ भने सोमपाङखा, जसमा डिपिटीको उम्मेद्वार हुनुहुन्छ नन्दलाल राई, अहिले भूतपूर्व संचार मन्त्री। उहाँको शैक्षिक योग्यता भने मास्टर्स इन साइन्स एण्ड ब्याचलर्स अफ आर्ट्स भनेको छ। र उहाँका निकटतम प्रतिद्वन्दी हुनुहुन्छ पिपल्स डेमोक्रेटिक पार्टीका रिन्जेन दोजी, जसको शैक्षिक योग्यता भने मास्टर्स इन पब्लिक पोलिसी रहेको छ। र अर्को त्यसै गरी पोलिटिकल यसै जिल्ला सरी सर्वाङ जिल्लाको गेलेफू चुनावी क्षेत्रमा भने डीपीटीले कर्म दोनेन वाङदीलाई उठाएको छ, जसको शैक्षिक योग्यता पोस्ट ग्रेजुएट डिप्लोमा इन म्यानेजमेन्ट कन्ट्रोल एण्ड म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम्स भनेर भनिएको छ। उहाँ चाहिँ नेसनल काउन्सिलको भूतपूर्व सदस्य हुनुहुन्छ भने त्यसै गरी पिपल्स डेमोक्रेटिक पार्टी पीडीपीले भने गोपाल गुरुङ, जसको क्वालिफिकेसन बीए ब्याचलर अफ आर्ट्स रहेको छ, उहाँलाई उठाउने उहाँलाई कर्म दोनेन योङदी डिपिटीका कर्म दोनेन योङदीका निकटतम प्रतिद्वन्दी भनेर बनाएर पीडीपीले उठाइसकेको छ। श्रोताहरू गोपाल गुरुङ जो पीडीपीका उम्मेद्वार हुनुहुन्छ गेलेफू निर्वाचन क्षेत्रबाट, उहाँ चाहिँ रिटायर्ड मेजर रोयल भुटान आर्मी का रिटायर्ड मेजर हुनुहुन्छ। उहाँहरू अहिले पोलिटिकल अहिले चुनावी माहौलमा निकै प्रतिस्पर्धामा उध्रिसक्नु भएको छ। चुनावी प्रचार प्रसार निकै गर्मागर्मीका रूपमा भुटानमा भइरहेको छ। हामीलाई हाम्रा सहकर्मी इन्द्र अधिकारीले यो जानकारी प्रेषित गर्नुभएको थियो। अर्को हप्ता पनि हामी तपाईँलाई भुटानमा भएका विभिन्न रोचक चुनावी प्रचार प्रसारका समाचारहरू प्रस्तुत गर्ने बाचा गर्छौं, र तपाईँ रेडियो सुनिराख्नुहोला। र त्यसका लागि त्योभन्दा बढी अरू जानकारी अर्को हप्ता हाम्रो कार्यक्रम आउनुभन्दा अगाडि अरू जानकारी चाहिए हाम्रो सहकर्मी इन्द्र अधिकारीको ब्लग र उहाँको ट्विटरमा फलो गर्नुभयो भने तपाईँलाई धेरै धेरै जानकारी पनि प्राप्त गर्न सक्नुहुनेछ। र श्रोताहरू भुटान अपडेट अहिले प्रस्तुत गर्दै थिएँ भुटानमा हुन गइरहेको निर्वाचनको बारेमा र उहाँ अहिले भइरहेको प्रचार प्रसारको बारेमा रोचक जानकारी भनौँ र रोचक जानकारीका लगायत चुनावी क्षेत्रमा उत्रिएका प्रतिद्वन्दीहरूको बारेमा जानकारी थियो। अब श्रोताहरू एउटा साङ्गीतिक कोसेली त तपाईँलाई पस्किनै पर्यो, निकै बोलिसकेँ मैले, निकै तपाईँलाई भुटानको जानकारी प्रस्तुत गरेँ। अबको पालामा मेरो हातमा रहेको छ साङ्गीतिक कोसेली ट्याक्सी ड्राइभर, निकै पुरानो मुभी धर्मशङ्करबाट उदित नारायण झा र दिपा झाको आवाजमा। यसपछि म तपाईँहरूलाई संसारकै शक्तिशाली व्यक्ति बराक ओबामाका ओबामाकी अर्धाङ्गिनी भनौँ मिसेल ओबामाको बारेमा तपाईँलाई थोरै जानकारी गराउनेछु। र कार्यक्रम सुन्दै रहनुहोला। यो कार्यक्रम युवा संसार 101.5 मेगाहर्जको तरङ्ग रेडियो एडलेड, र म तपाईँलाई साथ दिइरहेको छु देवी पोखरेल र ट्याक्सी ड्राइभर।
छैन ट्याक्सी ड्राइभर पहिलो भन्दा पिरा तिकैरो फकाउनेको मैयालाई छैन ट्याक्सी ड्राइभर ए ट्याक्सी 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 ड्राइभर ट्याक्सी 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 ड्राइभर मेरो माया रे सम बाबा तिम्रो फाइबर मेरो माया रे सम बाबा तिम्रो फाइबर
श्रोता ट्याक्सी 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 ड्राइभर भन्ने गीत सुनिरहनु भएको छ ब्याकग्राउन्डमा। यो अलिकति पुरानो गीत भएकोले गर्दाखेरि केही प्राविधिक समस्याहरू यसमा आउनु गएको छ, तपाईँले निकै नराम्रो खालको त्यहाँ डिस्टर्बेन्स पनि पाउनुभयो होला श्रोताहरू। यो निकै पुरानो गीत, माफ गर्नु होला श्रोताहरू, यो गीत उठाएन तर निकै रमाइलो गीत छ। अघि मैले कार्यक्रममा उद्घोष गरे अनुसार मिसेल ओबामाको तपाईँलाई एउटा कथा सुनाउँछु भनेको थिएँ। त्योभन्दा अगाडि म तपाईँलाई भुटानी समुदायमा आगामी कार्यक्रमहरू हुन गइरहेका आगामी कार्यक्रमहरूबारे थोरै जानकारी गराउनेछु। पहिलो कार्यक्रम रहेको छ जुलाई 13 तारिक शनिबार, यानि कि असार 29 गते हुन गइरहेको कार्यक्रम छ भानु जयन्ती, जो हामीले अस्ट्रेलियामा विगत केही वर्षदेखि मनाउँदै आइरहेका छौँ। भानु जयन्तीको कार्यक्रम रहेको छ, जसलाई बुटनिस एथनिक स्कुलले आयोजना गर्न गइरहेको छ र यसमा कार्यक्रम हुने पक्का पक्की भइसकेको छ र यसमा स्थान र विभिन्न समारोहका विभिन्न कार्यक्रमहरूबारे चाहिँ जानकारीका लागि चाहिँ तपाईँहरूले भुटनिस एथनिक स्कुलको फेसबुक हेर्दै गर्नुहोला श्रोताहरू, र उहाँहरूले त्यहाँ जानकारी प्रस्तुत गर्ने चाहिँ वाचक गर्नुभएको छ। त्यस्तै अर्को भुटनिस अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया बासाको एजिएम भनौँ, एनुअल जेनरल मिटिङ यानि कि वार्षिक साधारण सभा 4 अगस्त 2013 निकै समय छ श्रोताहरू, तर पनि तपाईँहरूलाई आज जानकारी गराइरहेको मैले आइतबार 4 अगस्त 2013 आइतबार हुन गइरहेको छ। यसमा पनि विस्तृत जानकारीको लागि युवा संसारका आगामी कार्यक्रमहरू सुन्दै गर्नुहोला र तपाईँलाई केही जानकारीहरू आवश्यक परे बासाका अध्यक्ष सुरेन घले र पब्लिक अफिसर सुशील नेरोलालाई पनि सम्पर्क गर्नुहुनेछ। श्रोताहरू यी त थिए भुटानी समुदायमा एडलेडमा हुन गइरहेका केही कार्यक्रमहरूबारे केही रूपरेखा यानि कि जानकारी। अब श्रोताहरू ब्याकग्राउन्डमा ट्याक्सी ट्याक्सी ड्राइभर भन्ने गीत सुनि आइरहेको छ श्रोताहरू, तपाईँ सुन्दै रहनुहोला। अब म हाम्रो कार्यक्रमको रेगुलर सेगमेन्ट भनौँ, नियमित सेगमेन्ट इन्सपिरेसनल स्टोरीको इन्सपिरेसनल स्टोरी यानि कि प्रेरणादायी कथा अन्तर्गत म तपाईँलाई मिसेल ओबामाको थोरै जानकारी दिन प्रयास गर्नेछु। मिसेल ओबामा श्रोताहरू संसारकै शक्तिशाली राष्ट्रपति भनौँ व्यक्ति ब्याराक ओबामाकी अदाङ्गिनी हुन्। उहाँले ब्याराक ओबामालाई राष्ट्रपति बनाउन के कस्तो भूमिका खेलिन् र उहाँ आफ्नो व्यक्तित्व र उहाँको व्यक्तिगत कथा कस्तो रहेको छ भने भन्ने बारेमा तपाईँ सुन्दै रहनुहोला कार्यक्रम। दोस्रो कार्यकालका लागि आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति ब्याराक ओबामा तथा प्रथम महिला मिसेलले असीम आत्मीयताका साथ चुम्बन आदान प्रदान गर्दै नृत्य गरे। उक्त नृत्य चुम्बनले उनीहरूबीच राम्रो तालमेल रहेको दर्शायो। ओबामाले धेरै पटक मिसेल जस्ती बौद्धिक एवं माया गर्ने श्रीमती पाएकोमा आफूलाई पृथ्वीको सबैभन्दा भाग्यशाली व्यक्ति बताउँदै आएका छन्। वैवाहिक जीवनको दुई दशक पार गरिसकेका ओबामा दम्पति संसारकै सबैभन्दा उच्चपदस्थ सफल जोडी मानिन्छन्। जसरी परिभाषित गरिए पनि यसको जग भनेको उनीहरू बीचको दरबिलो र निस्वार्थ प्रेम नै हो। सिकागोको दक्षिण हाइट पार्क स्थित घरदेखि अमेरिकी राष्ट्रपति निवास द व्हाइट हाउससम्म बाराकलाई हरपल मिसेलको साथ रहेको छ। उनको नजर बाराकमाथि न्यायाधीश र निर्णायक झैं टिकिरहेको देखिन्छ। मिसेलले ओबामाका लागि सामाजिक शिक्षा एवं शहरी विकासका ठूल्ठूला पद पनि त्याग गरेकी छिन् र उसलाई रत्तिभर पनि पछुतो नरहेको बताएकी छन्। पुर्खाहरू अफ्रिकी दास भएका मिसेलको राष्ट्रपति भवनसम्मको यात्रा निसन्देह विशेष छ। सन् 1964 17 जनवरीमा सिकागोमा मिसेलको जन्म भएको हो। बालमा बस्ने उनका पिता पम्प अपरेटर तथा आमा मारियन गृहिणी थिइन्। अध्ययनशील स्वभावका दाई क्रेगसँग स्नेह खुशी र शिक्षाप्रद वातावरणमा उनी हुर्किन्। उनलाई अघि बढाउन दाईको पूरा साथ रह्यो। उनले न्युजर्सीको प्रिन्सटन युनिभर्सिटीमा समाजशास्त्र एवं अफ्रिकी अमेरिकी स्टडिज पढिन्। उनले 1988 मासाचुसेट्स क्याम्ब्रिजको हार्वर्ड ल स्कूलमा अध्ययन गरिन्। त्यसपछि सिकागो फर्केर अमेरिकाकै छैठौं सबैभन्दा ठूलो सिडली ल फर्ममा काम गर्न थालिन्। संसारका 18 शहरमा कार्यालय भएको र 1700 अधिवक्ताले काम गर्ने त्यही थलोमा ब्याराक ओबामा र मिसेल ओबामाको भेट भएको थियो र उक्त ल फर्ममा काम गर्ने थोरै अफ्रिकी अमेरिकीमा मिसेल र ब्याराक पर्दथे। दिवाभोजमा सरिक भएको अवस्थामा उनीहरूको सम्बन्धको थालनी भएको थियो। त्यसपछि सामुदायिक संगठनको बैठकमा ब्याराकले पहिलो पटक मिसेललाई प्रभावित तुल्याए। उनीहरूले आफ्नो पहिलो डेटिङ गरेका थिए सन् 1988। उनीहरू डेटिङमा जाँदाखेरि भनिएको छ अमेरिकी निर्देशक सेल्टन ज्याक्सन जसलाई स्पाइक ली पनि भनिन्छ उसको ड्रामा डु द राइट थिङ भन्ने मुभी पनि त्यही डेटिङको अवसरमा उनीहरूले हेरेका थिए भनिएको छ। उनीहरू पनि उक्त फिल्मले भने चाहिँ एकदमै उचित कार्य गर्दै सन् 1992 वैवाहिक जीवनमा प्रवेश गरेका थिए। सन् 2007 र 2008 राष्ट्रपति छनौटका क्रममा मिसेलले ओबामाको अभियानमा सहयोग गरेकी थिइन्। सन् 2000 ब्याराकले प्रतिनिधि सभामा सदस्यका लागि दौड़धूप गर्दा उनले भविष्यको अनुमान गरिसकेकी थिइन्। उनले सहयोग गर्ने शर्तमा श्रीमानलाई चुरोट पनि छुटाउन बाध्य पारेकी थिइन्। थुप्रै संघ संस्थामा उच्च अधिकृतका रूपमा कार्यरत मिसेलले ब्याराक राष्ट्रपति पदका लागि छानिएपछि आफ्नो करियरको त्याग गर्दै 80% समय निर्वाचनको प्रचार प्रसारमा लगाएकी थिइन्। फरक पृष्ठभूमि र आक्रामक व्यक्तित्वका शैलीका कारण लामो समयसम्म अमेरिकी संचार माध्यमले उनलाई एंग्री ब्ल्याक वुमनको उपाधि दिइरहे। उनी त्यसको पर्वाह नगरी अघि बढ़िरहन्। पछि संसारकर्मीहरूले गुणा टेक्दै उनको पहिरन, व्यक्तित्व र बोलीको प्रशंसा गर्न थाले। राष्ट्रपतिको उम्मेद्वार छनटका लागि सन् 2008 आयोजित डेमोक्रेटिक नेशनल कन्भेन्सनमा मिसेलले सार मन्तव्य दिइन् भने सन् 2012 त सम्बोधन नै गरिन्। उनी गरिबी, जागरण, पोषण र स्वस्थ खानपिनका पक्षपोषक का रूपमा विश्वभर चिनिएकी छन्। दुई छोरी 14 वर्षीय मालिया र 11 वर्षीय ससाकी आमा मिसेल फेसन आइकन र महिलाका लागि रोल मोडेलका रूपमा पनि परिचित छिन्। अफ्रिकी अमेरिकी महिलाको फेसन जीवनशैली र सौन्दर्यलाई समेट्ने मासिक पत्रिका इसेन्सको सन् 2006 मेको अंकमा उनलाई संसारकै 25 प्रेरणादायी महिलाका रूपमा सामेल गरियो। सन् 2007 र 2008 जुलाईमा दुईपटक भेनिटी फेयर पत्रिकाले पहिरनमा संसारकै 10 उत्कृष्ट व्यक्तिको सूचीमा मिसेललाई राख्यो। उनका छनौटहरू सन् 2009 फेशन विकका अभिन्न अंग बने। सन् 2009 मार्चमा अमेरिकी फेशन एण्ड लाइफ स्टाइल म्यागजिन भोगको कभर पृष्ठमा उनको तस्विर प्रकाशित भयो। उनी अमेरिकाको चौथो सबैभन्दा बढी बिक्री हुने पत्रिका वेटर होम्स एण्ड गार्डेन्सको सन् 2011 अगस्त अंकमा कभर पृष्ठमा पनि देखा परेकी थिइन्। उनको गम्भीर योगदान भन्दा फेसनलाई महत्व दिएकोमा मीडियाको निकै आलोचना पनि भयो। मिसेलले पनि सैनिक र कामदार परिवारका लागि गरेको कार्य मार्फत चिनिन चाहेको बताएकी थिइन्। अमेरिकी प्रथम महिला भएपछि उनले घरबार विहीनका आश्रयस्थल र गरीबलाई निशुल्क एवं थोरै मूल्यमा भोजन गराउन सुप किचन्सको भ्रमण पनि गरेकी थिइन्। अर्ग्यानिक अभियान अन्तर्गत व्हाइट हाउसको दक्षिण लनमा उनले अर्ग्यानिक बगैँचा र माउरीका चाकाहरू स्थापना गरिन्। उनले बाल्यकालदेखि नै मोटोपन घटाउने लेट्स मुभ आन्दोलन पनि चलाएकी थिइन्। श्रोताहरू, अहिले तपाईँलाई मिसेल ओबामाको थोरै सानो संक्षिप्त जानकारी भनौँ, जो एउटा उहाँको जीवनी प्रस्तुत गर्दै थिए, निकै प्रेरणादायी। बराक ओबामाको एक अभिन्न मित्र, अर्धाङ्गिनी त हुनै हुन् र यहाँ भनिएको थियो ऊ बराक ओबामाको वकिल, न्यायाधीश पनि जस्तै हुन् र उहाँलाई धेरै कदममा साथ दिएकी छिन् भन्ने यो जीवनीले बताएको थियो। बराक ओबामाकी श्रीमती मिसेल ओबामा निकै संसारमा बराक ओबामा जति नै चर्चित हुनुहुन्छ उहाँ पनि त्यति नै चर्चित हुनुहुन्छ र निकै प्रेरणादायी कथा मैले तपाईँलाई प्रस्तुत गरेँ। अबको पालोमा एउटा साङ्गीतिक कोसेली प्रस्तुत गर्छु श्रोताहरू। यो रहेको छ इन्दिरा जोशीको आवाजमा श्रीमा श्री इन्दिरा जोशी, नेपाली साकिरा भनेर चिनिन्छ उहाँलाई सायदै। निकै राम्रो गीत छ, रिमिक्स गीत छ, त्यो गीत सुन्नु श्रोताहरू इन्दिरा जोशीको आवाजमा। श्रोताहरू, इन्दिरा जोशीको आवाजमा ब्याकग्राउन्डमा गीत सुनिरहनु भएको छ। समय अभावको कारण मैले पूर्ण गीत सुनाउन सकिनँ र मैले पूर्ण गीत मात्र होइन, अघि भनेको प्राविधिक बजारको बारेमा पनि अलिकति कुरा गर्छु भनेको थिएँ, त्यो यस कार्यक्रममा समावेश गर्न सकिनँ। श्रोताहरू माफ गर्नुहोला, अर्को हप्ताको कार्यक्रममा समावेश गर्न कोसिस गर्नेछौँ। कार्यक्रम सुनिदिनु भयो, आजका कार्यक्रमहरू, आजका सामग्रीहरू कस्तो लागे, आजका गीत संगीतहरू कस्तो लागे, तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, प्रतिक्रिया दिन सक्नुहुनेछ yuva.sanchar@hotmail.com, यानि कि फेसबुक मार्फत पनि हामीलाई मेसेज पठाएर सुझाव प्रतिक्रियाहरू सल्लाहहरू दिन सक्नुहुनेछ। र आजको कार्यक्रम तपाईँले एक घण्टासम्म साथ दिनुभयो, म देवी पोखरालाई साथ दिनुभयो र तपाईँलाई मैले भरपूर मञ्चन दिलाउने कोसिस गरेँ भन्ने मैले आफै पनि अनुमान गरेको छु। श्रोताहरू अब अन्तिममा जानुभन्दा अगाडि तपाईँलाई एउटा गीत छोडेर जाँदैछु। यो गीत रहेको छ म त नेपाली बद्री पङ्गेनी र सिन्धु मल्लको आवाजमा, र अर्को हप्ता तपाईँलाई विभिन्न कुराहरू लिएर आउने वाचा गर्दै आजको कार्यक्रममा छु म देवी पोखरालाई बिदा दिनुहोस्। अर्को हप्ता अवश्य पनि भेट हुनेछ। तबसम्मको लागि हस्त नमस्ते। श्रोताहरू, इन्दिरा जोशीको आवाजमा ब्याकग्राउन्डमा गीत सुनिरहनु भएको छ। समय अभावको कारण मैले पूर्ण गीत सुनाउन सकिनँ। र मैले पूर्ण गीत मात्र होइन अघि भनेको प्राविधिक बजारको बारेमा पनि अलिकति कुरा गर्छु भनेको थिएँ, त्यो यस कार्यक्रममा समावेश गर्न सकेन। श्रोताहरू माफ गर्नुहोला, अर्को हप्ताको कार्यक्रममा समावेश गर्न कोसिस गर्नेछौँ। कार्यक्रम सुनिदिनु भयो, आजका कार्यक्रमहरू, आजका सामग्रीहरू कस्तो लागे, आजका गीत सङ्गीतहरू कस्तो लागे, तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, प्रतिक्रिया दिन सक्नुहुनेछ yuva.sanchar@hotmail.com यानि कि फेसबुक मार्फत पनि हामीलाई मेसेज पठाएर सुझाव प्रतिक्रियाहरू सल्लाहहरू दिन सक्नुहुनेछ। र आजको कार्यक्रम तपाईँले एक घन्टासम्म साथ दिनुभयो, म देवी पोखरालाई साथ दिनुभयो र तपाईँलाई मैले भरपूर मञ्चन दिलाउने कोसिस गरेँ भन्ने मैले आफै पनि अनुमान गरेको छु। श्रोताहरू अब अन्तिममा जानुभन्दा अगाडि तपाईँलाई एउटा गीत छोडेर जाँदैछु। यो गीत रहेको छ म त नेपाली बद्री पङ्गेनी र सिन्धु मल्लको आवाजमा, र अर्को हप्ता तपाईँलाई विभिन्न कुराहरू लिएर आउने बाचा गर्दै आजको कार्यक्रमबाट म देवी पोखरालाई बिदा दिनुहोस्। अर्को हप्ता अवश्य पनि भेट हुनेछ, तबसम्मको लागि हस्त नमस्ते।